السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام جہاں کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں گلرخ، جبکہ انجینئر ہیں سلیمان تاروالی۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے پاکستان کے اندر دہشت گردی کی حالیہ لہر، کیا اس کے اسباب ہیں اور کیا حکمت عملی ہے دہشت گردوں کی، اور پاکستان کے سیکیورٹی فورسز کے ادارے کس طریقے سے اس خطرے سے نمٹنے کے لیے اپنی تیاریاں کر رہے ہیں۔ پروگرام کا ہمارا دوسرا حصہ، اس میں ہم بات کریں گے، غیر معمولی موو ہے انہیں دہشت گردی کے واقعات کے پس منظر میں، پاکستان کی فوجی ہیڈ کوارٹر میں، فوجی صدر دفتر میں طلب کیا گیا افغان امبیسڈر کو، افغان سفیر کو، اور پھر ساتھ ساتھ یہ کہ 76 مشتبہ دہشت گردوں کی فہرست بھی افغانستان کے حوالے کی گئی ہے، اور حالیہ لہر میں ایک بار پھر پاکستان کا اشارہ یہ ہے کہ یہ واقعات، اس کی جو تیاری ہے یا اس کے جو تانے بانے ہیں وہ افغانستان کی سرزمین سے ملتے ہیں۔ پروگرام کا جو آخری حصہ ہے وہ امریکی سیاست سے متعلق ہے۔ صدر ڈونلڈ ٹرمپ وائٹ ہاؤس میں ہیں، لیکن میڈیا اور ایجنسیاں دونوں جو بڑے سیگمنٹ ہیں سوسائٹی کے، ان کے ساتھ نہ صرف یہ کہ اپنی انتخابی مہم کے درمیان جو ان کے تعلقات کچھ بہتر نہیں تھے، یہ سلسلہ ہنوز جاری ہے، اور اب بھی وہ دونوں اداروں کے ساتھ شاکی ہیں، جس طرح کی لیکس سامنے آ رہی ہیں، جس طرح کے کہنا چاہیے کہ جو کمیونیکیشنز لیک ہو رہی ہیں اس پہ وہ نالا نظر آتے ہیں۔ تو اس کا ہم جائزہ لیں گے پروگرام کے آخری حصے میں۔ چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ گزشتہ ایک ہفتے کے دوران آپ ملک کے طول و عرض میں دیکھتے ہیں، مختلف شہروں میں، مختلف بڑے جو شہر ہیں اور خاص طور پہ جو صوبائی دارالحکومت ہیں، تقریباً تمام صوبائی دارالحکومتوں کے اندر دہشت گردی کے واقعات ہوئے ہیں، اور سب سے زیادہ جو کہنا چاہیے کہ دل خراش اور انتہائی اندوہناک واقعہ ہے دہشت گردی کا، وہ گزشتہ روز سہمن شریف میں پیش آیا۔ سندھ کا یہ شہر ہے، بزرگوں کا یہ شہر ہے، اور وہاں پہ ایک اس دربار کے اوپر، سیون شریف میں لال شاہ باز قلندر کے دربار کے اوپر، جب ایک بڑی تعداد میں زائرین یا ان کے عقیدت مند موجود تھے، تو خودکش دھماکہ ہوا، جس میں اب تک کی اطلاعات کے مطابق 70 سے زیادہ ہلاکتیں ہو چکی ہیں اور 200 سے زیادہ افراد جو ہیں وہ زخمی ہیں، کئی اس میں انتہائی زخمی ہیں، ان کی حالت انتہائی نازک ہے۔ کئی ایلیمنٹس ہیں، یعنی دہشت گردی تو ہے ہی ہے، لیکن دہشت گردی کے بعد جو اس کے آفٹر میتھس ہوتے ہیں، اس سے نمٹنے کے لیے جو پھر سویلین حکومتیں ہیں، اور یہاں تک کہ جو مقامی حکومتیں ہونی چاہیے ہیں، ان کا کردار بھی اس طرح سے واضح اور اس طرح سے وائبرنٹ نظر نہیں آتا جس کی توقع ہونی چاہیے۔ دہشت گردی کی اس لہر کے اوپر ایک بار پھر بہت زیادہ سوالات اٹھائے جا رہے ہیں، میڈیا کے اندر بھی مختلف نوعیت کی بحثیں ہو رہی ہیں۔ ہم انالیسز لیتے ہیں اپنے ایکسپرٹس کے ساتھ، آپ کا تعارف کروا دیں۔ سید افتخار الحسن نے ہمیں جوائن کیا ہے، ممبر ہے نیشنل اسمبلی کی، اور خاص طور پہ جو انٹیریئر افیئرس کی، اندرونی معاملات کی کمیٹی ہے، اس کے ممبر بھی ہیں، مسلم لیگ نواز حکمران جماعت سے ان کا تعلق ہے۔ ہمارے ساتھ ہیں دردانہ رجم، صحافی ہیں، رائٹر ہیں، لاہور سے ہمارے ساتھ ہیں۔ ہیومن رائٹس، سیکیورٹی، اکاؤنٹیبلٹی اینڈ ڈیولپمنٹ، یہ ان کی ایریا آف ایکسپرٹی ہے۔ ماجد صدیقی صاحب کراچی بیسڈ جرنلسٹ ہیں، بلکہ ایجوکیشنسٹ بھی ہیں، انہوں نے ہمیں جوائن کیا ہے، اور اسی سیگمنٹ میں آگے چل کے ہمارے ساتھ ہوں گے سابق وزیر تعلیم خیبر پختونخوا کے سردار حسین بابک، جو بذات خود بھی دہشت گرد کاروائیوں کا نشانہ رہے ہیں۔ سو اپنے مہمانوں سے بات کرتے ہیں، ان کا انالیسز لیتے ہیں۔ پہلے ذرا افتخار الحسن صاحب سے بات کرتے ہیں۔ افتخار الحسن صاحب، کیا وجہ ہے آپ کے خیال میں یہ جو حالیہ لہر ہے دہشت گردی کی، اس کی کیا وجوہات آپ کو نظر آتی ہیں؟ جو سیکیورٹی کہنا چاہیے گرپ، وہ کمزور ہوئی ہے، اس وجہ سے دہشت گرد دوبارہ منظم ہوئے ہیں؟ اگر ہوئے ہیں تو کیوں کر ہوئے ہیں؟ کیا سمجھ آتی ہے، کیا چیزیں آپ کے ذہن میں آتی ہیں؟ جی نجم الحسن صاحب، افتخار الحسن صاحب، افتخار صاحب، آپ میری آواز سن سکتے ہیں؟ لگتا ہے کہ افتخار الحسن کو میری آواز نہیں پہنچ پا رہی۔ دردانہ، آپ اسی سوال کو رسپونڈ کیجیے گا۔ سیکیورٹی ادارے، آپ کو لگتا ہے کہ کامیابی کا تبل بجانے کے بعد وہ کہیں نہ کہیں لیتھارجک ہوئے ہیں، اس کا فائدہ اٹھایا ہے، یا دہشت گردوں نے باقاعدہ ایک پوری حکمت عملی کے تحت بظاہر یہ لگتا ہے کہ جس طرح لرز اٹھائے پورا ملک دہشت گردی کے ان واقعات میں جو پچھلے 5 دنوں کے دوران خاص طور پہ ہمیں نظر آ رہے ہیں، یا 7 فروری کے بعد سے نظر آ رہی ہیں، سو بڑے تواتر کے ساتھ حملے ہو رہے ہیں، آپ کو کیا وجہ نظر آتی ہے؟
جی دیکھیے، ظاہر اگر دیکھا جائے تو جس طرح سے انہوں نے اسٹریٹجیکلی اس کو پلان کیا ہے، کوآرڈینیٹڈ اٹیک تھا، उन्होंने कुछ मुल्क का कोई हिस्सा ऐसा नहीं छोड़ा, चाहे वो छोटे लेवल का अटैक था या मैसिव स्केल का अटैक था, उन्होंने अटैक्स बहरहाल किए हैं। और हमने देखा है कि दो, मैं कहूँगी जो लाहौर में अटैक हुआ है वो भी बहुत बड़ा सानिया था, जिसमें दो बहुत बड़े पुलिस ऑफिसर उन्होंने मार दिए। इस तरह जो कल हादसा हुआ है वो भी, मतलब बल्कि बहुत सारी इंटरनेशनल न्यूज पेपर से कहती है कि इतना मैसिव स्केल पे था कि शायद 2 साल में ये पहला वाकया जितने मैसिव स्केल पे हुआ। तो बेसिकली देखें, ये नाकामी हमारी सिक्योरिटी एजेंसी से ज्यादा इंटेलिजेंस एजेंसी की है, और बड़े अरसे से ये बात कही जा रही है, तवातर के साथ कही जा रही है कि हमारी जितनी भी एजेंसीज हैं, जो लॉ इन्फोर्समेंट एजेंसीज आप कह सकते हैं और जो इंटेलिजेंस एजेंसीज हैं, इन तमाम जितनी भी हैं, जितनी लॉ इन्फोर्समेंट एजेंसी, जितनी इंटेलिजेंस एजेंसीज हैं, इनमें कोऑर्डिनेशन का फुकदान है। और हमने और इस बार और उसके बाद एक अदारा नेक्टा को पहले बहुत बात होती थी जिसको फाल करें, फंक्शनल करें, फिर उसको फाल भी कर दिया, फंक्शनल भी कर दिया, उसके फंड भी रिलीज हो गए। अब नेक्टा रोज एक बयानिया जारी कर देता है जी कि फलानी जगह पे अटैक होने वाला है, फलानी जगह पे थ्रेट है। अच्छा भाई, अगर ये इतनी सारी इन्फॉर्मेशन मिल रही है तो इसको प्रीएम्प्ट क्यों नहीं किया जा रहा? वही आप देखें कि आज इतने साल हो गए हमें इस जंग में को लड़ते हुए, अगर आप देखें तो पाकिस्तान में जिस सूरत में आज ये जंग मौजूद है, तो 2007 में आई ना जब लाल मस्जिद पे हमला हुआ, उसके बाद से ये दहशतगर्दी की इतनी तेज लहर जो है वो सामने आई है। यहाँ तक के उन्होंने तो वो सारे कमांडोज मार दिए थे जिन्होंने लाल मस्जिद पे हमला किया था, इफ यू कैन रिमेम्बर। तो इतनी स्केल पे इतनी चीजें हुई है, तो ये बाजार अब देखे ना, नेशनल एक्शन प्लान को हर कोई उठता है, उसको तनकीद का निशाना बनाया जाता है, तो नेशनल एक्शन गवर्नमेंट भी उस पर सो गई हुई है, नॉर गवर्नमेंट को हलचल होती है। फिर हमने देखा कि एक एक वेव आई थी जिससे दहशत गर्दों को मारा भी गया, उनकी
जी जी दुर्दाना की
कमर तोड़ दी दहशत गर्दों।
हाँ जी जी दुर्दाना की आवाज कट करके हमारे पास पहुंच रही है जी, हम आपके साथ दोबारा रابطہ करते हैं। इफ्तिखार उलहसन साहब से हमारा दोबारा जो है वो रابطہ बहाल हुआ है। इफ्तिखार साहब, हम बात कर रहे हैं पाकिस्तान के अंदर ये हालिया दहशत गर्दी की जो लहर है, आप हुकूमत का हिस्सा हैं, आपकी असेसमेंट क्या है, क्या वजह बनी है? इदारे जो हैं वो थोड़े से आपको लगता है कहीं उनसे सुस्ती हो रही है, दहशत गर्द ज़्यादा मुनज़म हो गए हैं, वो ज़्यादा बेहतर प्लानिंग कर रहे हैं रियासती इदारों की नस्बत, आपकी असेसमेंट क्या है?
मेरी असेसमेंट ये है कि अपना इदारे मजबूत, हमारी फौज जो है बहुत मजबूत हो गई है, इन्होंने बड़े चुन चुन के दहशतगर्दों का खात्मा, आज भी कई एक जगह 11 बंदे मारे हैं इन्होंने दहशतगर्द, एक जगह 17 मारे हैं, हमारी फौज इनका सफाया करने का वादा कर लिया हुआ है और उनको ये बात खटक रही है। नंबर दो, जो सी पैक का मनसूबा बन रहा है ना, उन्हें इस पे पता है ये हुकूमत के खिलाफ भी साजिश है, इंडिया से और रास्ता अफगानिस्तान से ये दहशतगर्द आते हैं, वो चाहते हैं कि ये सी पैक का मनसूबा भी मजबूत ना हो और ये जो फौज कार्रवाई कर रही है इसमें भी खलल डाला जाए।
ये वो वर्जन है जो जाहिर
है और मुझे उम्मीद है कि इंशाल्लाह ताला हमारी फौज और हमारी हुकूमत इसमें काबू पा लेगी इंशाल्लाह ताला।
ये वो वर्जन है जो ज़ाहिर बाकी ऑफिशियल्स भी दे रहे हैं कि भारत की तरफ उंगलियां हैं और वो वाया अफगानिस्तान ये चीज़ें कर रही हैं। सो आपके पास इसके कोई वाज़े सबूत हैं, शवाहद हैं जिसको आप इंटरनेशनल फोरम के ऊपर ले जा सकें, बात कर सकें?
बहुत ज्यादा शवाहद हैं, जसूस भी पकड़े गए हैं, हमने सारण का बाया डेटा भी पेश, हमारी हुकूमत ने वजीर वजारत दाखिला ने पेश किया है और सारे काम हम बड़े पाबंदी से, हमारी फौज बड़ी दिन रात इस पर काम कर रही है इंशाल्लाह ताला। और आज जनरल साहब का बयान था कि हम इंशाल्लाह ताला, और मियां नवाज शरीफ साहब का बयान था, हम उस वक्त तक आराम से नहीं बैठेंगे जब दस्तखत होगा, एक एक बंदा हम पाया इनको
जी। बड़ी अच्छी बात है फ़िखारुल हसन साहब, अगर बयानात से ये मामलात या ये मसले हल होते हैं, तो ये बयानात तो कम अज़ कम पिछले 2 अशरों से देख रहे हैं, 2001 के बाद पाकिस्तान को दहशत गर्दी का ख़ास तौर पर सामना है और फिर लाल मस्जिद ऑपरेशन के बाद। माजिद सिद्दीकी साहब, आप सिंध में हैं, सिंध कितना सोगवार है, ख़ास तौर पर 7 शरीफ का जो हादसा है, पूरा मुल्क सोगवार है लेकिन सिंध ख़ास तौर पर जो कि वलियों की औलियाओं की धरती है और इसके अलावा सूफिया की धरती है, क्या वहाँ पे एक आम आदमी के जज्बात हैं इस वाक़े के बाद, और सिक्योरिटी से मुतालिक जो जिम्मेदारान हैं या फिर जो हुकूमत के अहदेदारान हैं उनके बारे में क्या एक रद्दमल सामने आ रहा है अवामी सतह पे?
असद, बहुत बहुत शुक्रिया। बात दरअसल यह है कि सिंध हो या पूरा पाकिस्तान हो, ये गुज़िश्ता एक हफ्ते से जो दहशतगर्दी की नई लहर जो आई है उससे एक सेंस ऑफ इनसिक्योरिटी तो बहरहाल बड़ा है। इफ्तिखार हसन साहब बेशक सरकारी बयानियां जारी करें, लेकिन असल हकीकत यह है कि वो ज़र्ब अर्ज़ खैबर वन खैबर टू के नतीजे में जो एक एक डेढ़ साल में जो एक सेंस ऑफ सिक्योरिटी का एक छोटा सा एक माहौल बना था, इस पूरे हफ्ते में वो उस पर लगता है कि किसी ने पानी फेर दिया है। असल में शायद हमारे एंड पे असद रियलाइजेशन नहीं है कि हम एक जंग कर रहे हैं। हमने स्ट्राइक डाउन किया था, हमने जंग की थी अपने टेररिस्ट के खिलाफ, हमें यह भी सोचना चाहिए था कि उनकी तरफ से बैकलैश आना है। हम रिलैक्स होके बैठ गए थे, हमारे इदारे रिलैक्स होके बैठ गए थे। हमें यह सोचना चाहिए था कि ये हम पे दोबारा हमला कर सकते हैं, और उन्होंने ऐसा ही किया। और उन्होंने इस तरह से हमला किया है कि पूरे पाकिस्तान के तमाम इलाकों पर, और फिर फौज पर, पुलिस पर, मीडिया पर, और उसके अलावा अदलिया पर, आम आदमी पर। तो उन्होंने जनरली एक ऐसी फील बनाने की कोशिश की है कि जैसे पाकिस्तान की रियासत की रिट उसके अंदर मुआशरे के अंदर खत्म हो गई है, और अब कोई भी इदारा जो है उनके शर से जो महफूज नहीं है। तो सिंध हो या पूरा पाकिस्तान हो, फिजा बहुत सोगवार है, सेंस ऑफ इनसिक्योरिटी भी है, अपने इदारों पर एतमाद की कमी भी है। लोग हुकूमतों की तरफ अब ज्यादा, उन्हें मालूम है कि हुकूमतें कुछ करने की अहलियत नहीं रखती। तो ये एक एक यूं समझे कि एक नाउमीदी किसी कैफियत है, जिसमें आप जिस फर्द से भी बात करेंगे अब पाकिस्तान में, तो आप इसको आपको जवाब में इसी तरह का जवाब ही हो जाएगा।
जी, मैं दुर्दाना साहब आपके पास आने से पहले इफ्तिखार उल हसन साहब से एक और बात पूछना चाहूँगा। इफ्तिखार साहब, नेशनल एक्शन प्लान बना और उसके बाद सबसे ज़्यादा फोकस इस बात पे था कि दहशत गर्दों से ज़्यादा जो उनके सहूलतकार हैं, जो उनके फैसिलिटेटर हैं, या फिर जो इंतहा पसंदी को फ़रोग देने वाले अनासर हैं, उनके खिलाफ एक्शन होना चाहिए। फिर जो रेकॉर्ड के ऊपर है, एक रेजिस्टेंस जो है, वो एक रेजिस्टेंस पंजाब से नज़र आई। मैं ये पूछना चाहता हूँ, अभी जो पकड़ दकड़ हो रही है वो सिर्फ कहना चाहिए कि लोगों की और पब्लिक कंजम्पशन के लिए है, या पंजाब के अंदर ऑपरेशन भी मुमकिन तौर पर हो सकता है फौज का या रेंजर्स का, खासतौर पर जो स्लीपर सेल्स है वहाँ पे मौजूद है?
अल्लाह के फजल करम से बड़े खायफ है। आज भी आपने देखा 11 बंदे इकट्ठे दस्तीगरों को हलाक किया गया है।
सही, वो कौन थे 11 बंदे जिनको हलाक किया गया है? उनकी शनाख्त के बारे में कुछ बताया है आपने?
लोग ज्यादा मारे गए हैं।
जी, वो कौन थे 11 बंदे जो हलाक हुए?
कहता हूँ कि ये इनको सी पैक है, वो सुबह बड़ा चुप रहा है जी। अगर ये मुकम्मल हो गया, पाकिस्तान तरक्की कर जाएगा, पाकिस्तान की मईशत जो है वो मजबूत हो जाएगी, पाकिस्तान के अदारे मजबूत हो जाएंगे। इसलिए ये साजिश कर रहे हैं कि किसी तरह पाकिस्तान को कमजोर किया जाए और यहाँ दस्त के लिए फैलाया जाए, अमन अमान तबाह किया
जाए। मेरा सवाल लीजिए, मेरा सवाल ये लीजिए ना जी, सवाल ये
नवाज शरीफ साहब ने इरादा किया हुआ है, हम उस वक्त तक आराम से नहीं बैठेंगे जब से दस्त गर्दों को और उनके सहूलतकारों को अब पकड़कर उनको अपने अंजाम तक नहीं पहुंचाएंगे।
तो ये बताएं कि ये सहूलतकार अगर पंजाब के अंदर मौजूद हूँ या जनूबी पंजाब के अंदर मौजूद हूँ, तो उन तक कैसे पहुँचेंगे? फौज को मुकम्मल रसाई वहाँ पे क्यों हासिल नहीं हो रही है इन अदाफ को निशाना बनाने के लिए या उनका पीछा करने के लिए?
इंशाल्लाह एक बहुत बड़ा नेटवर्क था जो आहिस्ता आहिस्ता इन ठीक कर रहे हैं अल्लाह के फजल करम से। और करीब चीज को आपने देखा ना, पहले से कितने हालात बेहतर है। ये बड़े अरसे के बाद अब ये धमाके हुए हैं, काफी फर्क पड़ गया है इंशाल्लाह ताला। और मुझे उम्मीद है कि इंशाल्लाह ताला और तुलबी से और मजबूती से हमारे इदारे काम करेंगे, खासतौर पर फौज हमारी जो है। और इंशाल्लाह ताला इस दुश्मनों को, पाकिस्तान के दुश्मनों को पाया, इनको हम अपने अंजाम तक पहुंचाएंगे इंशाल्लाह।
बहुत शुक्रिया इफ्तिखार उल हसन साहब, आपने मुझे ज्वाइन किया। दुर्दाना नजम साहब, आप ये बताइएगा, ये जो स्लीपर सेल्स हैं और खासतौर पर उनके ऊपर बार बार इशारा किया जाता है कि वो पंजाब की टेरिटरी में और सदरन पंजाब के अंदर मौजूद हैं, उनके खिलाफ कोई कार्रवाई होती आपको नजर आ रही है इस हालिया लहर के बाद?
देखिए जी, ये एक ज़र्ब अहम शुरू किया था, आपको याद होगा जब गुलशन उद्दाल पार्क में हादसा हुआ था, उसके बाद एक जी हम पंजाब में शुरू कर रहे हैं। अभी भी दोबारा से जब ये शेरिंग क्रॉस के का हादसा हुआ, फिर एक स्टेटमेंट आ गई कि जी ये पंजाब में कॉमिंग ऑपरेशन और पता नहीं हमने सब शुरू कर दिया। तो ये तो बेपनाह इस किस्म के बयान आते रहते हैं, लेकिन उसका कोई रिजल्ट तो सामने आना चाहिए ना। देयर इज नो रिजल्ट। ये कह देना जी हमने 10 बंदे दहशत गर्द मार दिए, अच्छा ये कह देना जी नवाज शरीफ साहब चैन से बैठेंगे नहीं, वो तो चैन से बैठे हुए हैं, वो कहाँ से, वो मतलब अजीब व गरीब किस्म का ये एक स्टेटमेंट है जी हम चैन से बैठेंगे नहीं जब तक दहशत गर्दों को पकड़ ना रहे। वो अपना तीसरी दफा का प्राइम मिनिस्टर का टेन्योर भी पूरा करने लगे हैं, मतलब इस किस्म की ये दीज आर वेरी इजी स्टेटमेंट्स टू गिव. लोग तो देखिए अभी उन्होंने बात की बिल्कुल सही है, उन्होंने एक एक अदारे को चुन चुन के उन्होंने टारगेट किया, मीडिया से शुरू हुए और एंड तक वो आम आदमी तक, इंसान तक, बंदे तक पहुंच गया, सब कुछ उन्होंने शो कर दिया.
अच्छा ये बताएं दुर्जाना, ये जो भी पंजाब गवर्नमेंट जो क्लेम भी कर रही है, सीएम पंजाब ने कुछ देर पहले ब्रीफिंग भी दी है कि वो जो लाहौर के अंदर हमला करने वाला, ऑफ कोर्स वो तो खुदकुश बमबार था, वो तो मारा गया, लेकिन उसके जो ट्रेसेस वो बता रही हैं और फिर उसके सहूलतकार की जो गिरफ्तारी वो लेके आए हैं दो दिन के अंदर अंदर, ये वाकईतन कितनी बड़ी कामयाबी है? और क्या इसको इसी तरह से देखना चाहिए कि फिर सिविलियन हुकूमत हो या सिक्योरिटी के इदारे हों वो विजिलेंट हैं? क्या इसको इस सिंबल के तौर पर देखना चाहिए?
देखिए जी, वो हमें भी तस्वीरें आई हैं व्हाट्सएप पे कि उसका सर है जो दहशत जो जिस सुसाइड बॉम्बर है, उसके बाद उसकी उनकी टीटी बकौल इनके बकौल हुकूमत के कि टीटीपी ने कुछ तस्वीरें रिलीज की हैं जिसमें वही सुसाइड बॉम्बर जो है वो मुल्ला फजलुल्लाह के साथ खड़ा है और वो जो है वो हाथ मिला रहा है, शायद उसको वो आशीर्वाद दे रहा था कि अब तुम जा रहे हो और ये अटैक करने. तो ये इसकी क्या मतलब, व्हाट इज दी मतलब इसकी ऑथेंटिसिटी क्या है? हुकूमत अगर ये सारा कुछ बता रही है कि वो कह रही है हमने सहूलतकार पकड़े हैं, वो सहूलतकार उनको लेकर आए ना लोगों के सामने.
सही.
अब देखिए आपको ये बहुत बड़ा ट्रस्ट डेफिशिट है, पीपल आर नॉट बिलीविंग द गवर्नमेंट, उनके इन क्लेम्स को कोई भी बाय करने के लिए नहीं है. आप अगर अक्रॉस द बोर्ड लोगों की डिस्कशन सुने तो लोग बेयकीनी की हालत में है, वो ये नहीं यकीन कर रहे कि हुकूमतें जो है वो इतनी एफिशिएंसियां दिखा रही है. जी 25 बंदे इन्होंने मार दिए एक दिन के अंदर अंदर. अच्छा वो किनको मारा है? वो क्रैकडाउन जो किया है वो कौन है? फिर साथ में ये भी बयान आ जाता है कि जी वो टेररिस्टों की पहचान नहीं हो पा रही. तो आप किनको पकड़ रहे हैं आप? अच्छा अगर आपने बिल्कुल उसको मेन स्ट्रीम मीडिया पे खबर नहीं लेकर आनी है, आप कुछ लोगों को तो जाकर दिखाए ना.
सही.
ताकि एक फजा पैदा हो ट्रस्ट की, लोग वो जाके अपनी अपनी जगहों पे मतलब इस तरह तो आप नहीं कर सकते ना. अच्छा कि एक आपने सीसीटीवी देखा एक बंदा है वो आप कह रहे हैं जी आपको कैसे पता चला वो सहूलतकार है? अगर आपने दो दिन में बड़ी, मैं कहती हूँ बड़ी जबरदस्त है हमारी सिक्योरिटी और इंटेलिजेंस एजेंसीज जो इतनी जल्दी उन्होंने पता कर लिया. आई विश के ये प्रीएम्प्टिव अगर ये सारा सिलसिला होता और वो इतनी ही ज्यादा इंटेलिजेंस जो है वो पहले उन्होंने दिखाई होती
को
सामने लाया जाए और बताया जाए.
अच्छा माजिद आप हमें ये बताइएगा कि ये जो सहूलतकार इन तक खावो फिज़िकली हेल्प कर रहे हों दहशत गर्दों को या वो मुआशी तौर पे उनकी मददगार हों, ये बड़ी टर्म हमें सुनाई दी ख़ास तौर पे जब आर्मी चीफ थे जनरल राहिल शरीफ और वो फिर वो ये ऑपरेशन हमें नज़र आए वहाँ पे कराची के अंदर. लेकिन जो नए आर्मी चीफ हैं बाजवा साहब, उनके बाद दहशत गर्दी से मुतालिक तो बयानात आते रहे लेकिन जो ऑब्ज़रवर्स हैं वो ये कहते हैं कि ये सहूलतकारों की टर्म जो है ना वो मफकूद हो गई थी और उसके पीछे जो वजूहात हैं वो भी आपको मालूम है. अब ये एक बार फिर सामने आ रही है, सो आपको लगता है कि ये सहूलतकारों वाली टर्म का अब इतलाक या उनके जो ट्रेस उनको ट्रेस करने की कोशिशें हैं वो पूरे मुल्क में होंगी और कोई सूबा उससे एग्जेम्प्टेड नहीं होगा?
असद ये तो मुमकिन हो ही नहीं सकता कि लोकल जो लोग हैं उनकी उनके तावन के बगैर कोई बाहर वाला आए. एक तो हम ये बार बार ये हमारे लिए एक स्केप गोट बन गया है कि हम हर वाकये के ताने बाने जो है बाहर तलाश करते हैं, अपनी जो हमारी कोताहियां हैं हमारी अपनी जो वीकनेसेस हैं हम उनको ईमानदाराना तौर पर हम बयान नहीं करते, नहीं उन पर हम नजर रखते हैं. तो ये इंडिया ने कर दिया, अफगानिस्तान ने कर दिया, कब तक कहते रहेंगे? बात दरअसल ये है कि सहूलतकार मौजूद है शहरों में, उनका एग्जिस्टेंस मौजूद है, उनके साथ काम करने वाले उनके साथी मौजूद है. और मेरा ख्याल है कि हमारे पास देखें कौम 70 सालों से पेट काट के इन इदारों को चला रही है और इनके खर्चे पूरे कर रही है. तो इनको मालूम होना चाहिए कि बाहर वाले लोग हैं और अंदर वाले लोग हैं तो वो कौन है. कॉमिंग ऑपरेशन 24 घंटे के अंदर हो गया, 100 लोग आप सही कह रहे हैं कि ये शायद पब्लिक कंजप्शन के लिए बात की गई है, लेकिन चले मान लेते हैं कि 100 दहशतगर्दों को मारा गया है. तो ये पहले क्यों नहीं उनको पकड़ा या मारा गया था? इन 7-8 वाकयात से पहले सब क्यों नहीं किया गया था? तो बात दरअसल ये है कि सहूलतकार अंदर भी मौजूद हैं और अपने ही लोग उसमें इन्वॉल्व हैं. और हमने जो एक टेररिज्म के हवाले से जो अपना नैरेटिव बनाया है उसका फेलियर भी है. हमें एक बहुत संजीदगी के साथ काम करना है, इदारों को, तमाम इदारों को, हुकूमत को और इदारों को मिलके वाकईतन एक पेश पे आना है. यानी ये इफ्तिखार उल हसन साहब की जो बात है ये बिल्कुल सरकारी बयान की तरह है, ये इस तरह ये नफे तुले अंदाज में नहीं, वाकईतन जो है तमाम इदारों को हुकूमत को मिलकर काम करना है और संजीदगी के साथ करना है। हम एक स्टेट ऑफ वॉर की कंडीशन में है, सिचुएशन में है और डेस्परेट सिचुएशन है, डेस्परेट मेजर्स की जरूरत है। हमारा जो नेशनल एक्शन प्लान है वो एक्चुअली नो एक्शन प्लान बन के रह गया है, या आप यूं कहें कि वो एक ऐसा नेशनल एक्शन प्लान है जो सिर्फ रिएक्शन के तौर पे आता है, यानी वाकई
प्रीएम्प्टिव नहीं है।
तो हम कॉमिक ऑपरेशंस भी करते हैं, हम जनाब बहुत सारे बयान देना शुरू कर देते हैं, इससे मसला हल नहीं होगा।
माजिद हमारे साथ रहेगा, दुर्जाना आप भी साथ रहेगा, हमें ज्वाइन किया है,
हमारे मसाइल हल नहीं होंगे
जी। सरदार हुसैन बाबक साहब ने भी हमें ज्वाइन किया है, अवामी नेशनल पार्टी के रहनुमा हैं और खैबर पख्तूनख्वा से उनका ताल्लुक, मेंबर सूबाई असम्बली और फार्मर एजुकेशन मिनिस्टर हैं, बजाते खुद दहशत गर्दी के वाक़ात का निशाना रही हैं, कई अटैम्प्ट्स हुई और अच्छी बात कि वो सर्वाइव किया है उन्होंने, लेकिन दहशत गर्दी का सामना उन्हें रहा, उनकी जमात को रहा, और अब इस हालिया लहर पर उनका क्या एनालिसिस है वो लेते हैं। सरदार बाबक साहब आपका बहुत शुक्रिया, आप क्या देख रहे हैं, क्या वजह है, क्योंकि आप तो जिस जगह पे बैठे हैं बहुत करीब से ऑब्जर्व कर सकते हैं चीज़ों को, और ख़ास तौर पे वो इसका बड़ा फोकल पॉइंट है वो, और वो रीजन क्या क्या सबब बना है। हमें तो बताया गया था कि दहशतगर्द उनकी कमर टूट चुकी है, वो रीऑर्गेनाइज नहीं हो पाएंगे हैं, और जो पाकिस्तान के सिक्योरिटी के इदारे हैं वो बिल्कुल ग्रिप में लिया हुआ है हर चीज़ को उन्होंने, फिर ये अचानक पूरी लहर पूरे मुल्क के अंदर कहाँ पर कमज़ोरी नज़र आती है।
बिल्कुल, मेरे ख्याल में जिस तरह आप कह रहे हैं ये स्टेटमेंट जो है ये हम हर महीने सुन रहे हैं कि दहशतगर्दों की जो कमर है वो टूट गई है, और मेरे ख्याल में कई दफा दहशतगर्दों की ये कमर जो है हम टूटती हुई हमने सुनी है, अखबारात में हमने देखा है, मीडिया पे हमने देखा है, लेकिन हकीकत जो है वो इसकी बिल्कुल बरकस है। देखा जाए तो दहशतगर्दी जो है वो एक बैन अल-अक़वामी मसला है, लेकिन अफगानिस्तान और पाकिस्तान इस मसले से यानी ये मसला बहुत ज्यादा है। अफगानिस्तान में भी रोजाना की बुनियाद पर ये धमाके हो रहे हैं और पाकिस्तान में भी धमाके हो रहे हैं, और हम ये भी देख रहे हैं कि जब अफगानिस्तान में धमाका होता है तो पाकिस्तान पे इल्जाम लगता है और जब पाकिस्तान में धमाका होता है तो अफगानिस्तान पे इल्जाम लगता है। इसीलिए तो आप लोगों को याद है और आप लोगों की इस चीज की नजर भी है कि अवामी नेशनल पार्टी का जो मौकफ है वो बिल्कुल वाज़ेह है, और हम तो दोनों रियासतों से कहते हैं कि वो आपस में बैठें, एक दूसरे को एतमाद दे दें, ये जो शक व शुबू शकूक व शुभात की बुनियाद पर जो ताल्लुकात है इनको ख़त्म होना चाहिए, इल्जाम का ये जो सिलसिला है ये ख़त्म होना चाहिए, और मेरे ख्याल में दोनों रियासतें इसी मसले के जिद में हैं, और रोजाना की बुनियाद पर ये जो बेगुनाह इंसान जो है ये उनकी जानें ज़ाया हो रहे हैं, लेकिन जो साफ नज़र आ रहा है दोनों रियासतों में शख्सी या जो जाती मलेशिया है ये जो जिसको नॉन स्टेट एक्टर जो कहते हैं वो दोनों रियासतों में मौजूद हैं, एक एक मलेशिया जाती और शख्सी मलेशिया को तपती दे रहा है कि ये अच्छा है, और दूसरा मुल्क जो है वो दूसरी जाती या शख्सी मलेशिया को तपती दे रहा है कि ये अच्छा है। और देखा जाए तो अभी मेरे ख्याल में ये बात अभी डकी चुकी नहीं है कि ये एक इक्तिसाद बना है, बन गया है ये जंग, ये एक सनत बन गया है और ये एक कारोबार बन गया है, और लग ऐसा रहा है कि इसमें मुश्तरका मफादात हैं, और मेरे ख्याल में इस जंग को बंद होना चाहिए। हम आवाम की नज़र में तो देखिए फौरी तौर पे इस जंग को बंद होना चाहिए, लेकिन जिन लोगों के मफादात इस चीज से वाबस्ता है लग ऐसा रहा है ये जो नया लहर हमें देखने को मिल रहा है अभी रिग्रुपिंग हो गई है, हालांकि पाकिस्तान में ट्राइबल बेल्ट में ये जो ज़र्बे अज़ब का ऑपरेशन है उसके काफी अच्छे असरात आए हैं, नेटवर्किंग जो है दहशतगर्दों का काफी हद तक कमजोर हो गया है। देखा जाए तो धमाकों की तादाद में काफी कमी आई थी, उसकी बुनियादी वजह ये है कि ट्राइबल बेल्ट में वजीरिस्तान में इधर उधर ये लोग जिन लोगों ने डेंस बनाए थे ये जो फॉरनर्स थे 20-25 साल से वहाँ पे मुकीम थे वो भाग गए हैं, मर गए हैं, चले गए।
अच्छा बाबक साहब मैं एक सवाल पूछना चाहता हूँ आपसे,
दोनों ममालिक
ये बताइएगा, हमें ये बताया गया था कि ये जो पाकिस्तान के अंदर ख़ास तौर पे मिलिटेंसी है, तालिबान लेड मिलिटेंसी है, मुख्तलिफ ग्रुप्स हैं, ये दर हकीकत जो अफ़गानिस्तान के अंदर तालिबान हैं ये उनके साथ यकजहती के तौर पे ये कर रही हैं। अब तो और अफ़गानिस्तान वाले जो हैं वो इंटरनेशनल फोर्सेस की वहाँ प्रेजेंस के ख़िलाफ़, अब वहाँ पर वो प्रेजेंस कम हो चुकी है, तालिबान کم یا زیادہ کسی نہ کسی سطح پہ مذاکرات کا بھی وہ حصہ بنتے رہتے ہیں، یہ خبریں آتی رہتی ہیں. میں سوال یہ پوچھنا چاہتا ہوں کہ یہ جو پاکستان کے اندر ملیٹنٹ ایلیمنٹس ہیں وہ کس مقصد کے لیے چیلنج کر رہے ہیں ریاست کو یا عوام کو ہدف بنا رہے ہیں، ان کے وجہ کیا ہے اس وقت؟
میرے خیال میں ان کا ڈیریکٹو بڑا واضح ہے. آپ لوگ دیکھ سکتے ہیں کہ وہ کہتے ہیں کہ ہم اسمبلیوں کو یا الیکٹڈ لوگوں کو صرف اسی لیے ٹارگیٹ بناتے ہیں. یہ ان کا موقف ہے کہ یہ ان کی بقول غیر اسلامی ہے. ججوں کو یا وکلاء کو یا عدالتوں کو صرف اسی لیے ٹارگیٹ بناتے ہیں کہ یہ انگریز کی قانون کے عمل پیرا ہے. این جی اوز کو اسی لیے وہ ٹارگیٹ بنا رہتے بنانے کا اعلان انہوں نے کیا ہے کہ انہوں نے ان کا پلی ہے کہ یہ ان اسلامک ہے. اسی طرح اگر آپ دیکھیں تو میڈیا کو بھی جواز بنا کے اسی طرح ہٹ کرنے یا حملہ کرنے کا جواز جو ہے وہ تو ان کی نظر میں یہ سارا کچھ جو ہے یہ غیر اسلامی ہو رہا ہے. لہذا بقول ان کے بقول ان طالبان کے یہ لوگ یہ کہہ رہے ہیں کہ چونکہ یہ سارا سسٹم جو ہے یہ غیر اسلامی ہے، لہذا اسی سسٹم کو ختم کرنے کے لیے اور مطلب وہ لوگ جو ہیں وہ اس طرح کر رہے ہیں. لیکن بنیادی طور پہ مسئلہ یہ ہے کہ جس طرح ہم کہہ رہے ہیں کہ دونوں ریاستوں کو بیٹھنا چاہیے،
جی جی،
بڑی سنجیدگی سے بیٹھنا چاہیے. اور میں نہیں سمجھتا ہوں کہ ریاستیں اتنی کمزور ہوتی ہیں. میں نہیں سمجھتا ہوں، یہ کوئی ماننے کو تیار نہیں ہے کہ ریاستیں جو ہیں وہ کمزور ہیں. میرے خیال میں افغانستان کے لیے پاکستان بہترین دوست ثابت ہو سکتا ہے. پاکستان کے لیے افغانستان بہترین دوست ثابت ہو سکتا ہے. اس کی بنیادی وجہ ہم ایک دوسرے کے ساتھ اپنے بارڈر جو ہیں وہ شیئر کر رہے ہیں. تو میرے خیال میں
صحیح، میں ذرا اس پہ جس ایشو پہ آپ کا فوکس ہے نا، خاص طور پہ افغانستان پاکستان کو ایک دوسرے سے تعاون کرنا چاہیے، یہ میرا اگلا سیگمنٹ ہے، ہمارے ساتھ رہیے گا، میں اس کو وائنڈ اپ کر لوں. ماجد، بڑا مختصرا ہمیں یہ بتائیے گا، آپ ذرا کوئکلی آفٹر میچ کی طرف آتے ہیں، بڑے بڑے حادثے، بڑے بڑے سانحے ہوئے، اور پاکستان یا پاکستان کی مشینری کو اب تجربہ کار کنسیڈر کیا جانا چاہیے. دو اشروں سے وہ یہ دیکھ رہے ہیں، 7 حادثے کے بعد کس طرح کی امدادی کاروائیاں آپ کو نظر آئیں، ریاستی مشینری اس میں کتنی فعال نظر آئی، ہاسپٹلس کا نظام کیسا رہا، کم از کم وہاں پہ ہینڈلنگ کیسی کی گئی آپ کے خیال میں؟ کوئک لے
اسد، اس حوالے سے بہت مایوس کن صورتحال رہی. سندھ گورنمنٹ کی جو وہاں ہاسپٹل ہے، تحصیل ہاسپٹل، وہاں پر اس وقت نہ ڈاکٹرز اویلیبل تھے، ایمبولنسز کی کمی تھی. لوگوں نے اپنی مدد آپ کے تحت ایکچولی تمام زخمیوں کو موٹر سائیکلز پہ، رکشا پہ اور نجی گاڑیوں پر وہاں پہ پہنچایا. بہت ہی پور رسپانس تھا، اور یہ بھی ہمارا ایک فرنٹ پہ فیلئر ہے کہ ہماری جو ٹیکس پیئر کا جو پیسہ ہے وہ ادھر ادھر کیا جاتا ہے، اس سے نہ اس کو صحت کی، نہ تعلیم کی، نہ کوئی کسی اور بنیادی سہولت دی جاتی ہے. تو جنرلی میں کہوں گا کہ اس وقت تحصیل ہاسپٹل جو 7 تھا، اس کی جو صورتحال تھی وہ یہاں ہو گئی. بعد میں سندھ گورنمنٹ کی جانب سے کچھ اور ارینجمنٹ کرنے کی کوشش کی گئی تھی، لیکن بہرحال اس وقت تک کافی ایکچولی دیر ہو گئی تھی. تو جنرلی یہ بھی ایک فرنٹ پر ہمارا فیلئر ہی ہے، ہمارے صوبائی حکومتوں کا، ہماری فیڈرل گورنمنٹ کا.
جی بہت شکریہ واجد سے، دیکھیے آپ نے میں جوائن کیا، دردانہ نظم صاحب آپ کے بھی ہم مشکور ہیں کہ ہمارے ساتھ رہے، اور افتخار الحسن صاحب ممبر نیشنل اسمبلی، اور اس کے ساتھ ساتھ انٹیریئر کمیٹی کے ممبر مسلم لیگ نواز سے آپ کا تعلق، آپ کے بھی ہم ممنون ہیں. اور اس سے پہلے کہ سیگمنٹ ختم کریں، چند سیکنڈ کی ایک ساؤنڈ بائٹ سنتے ہیں، ہمارے ساتھ رہیں گے سردار حسین بابک صاحب، بات ہم کرنے جا رہے ہیں کہ یہ جو حالیہ لہر ہے پاکستان اور افغانستان کے درمیان، جو پہلے سے کشیدہ تعلقات ہیں، ان کو کس حد تک مزید وہ کشیدہ بنا سکتی ہے، ان کو نقصان پہنچا سکتی ہے. پہلے سنتے ہیں تسنیم نورانی صاحب، اس ویو کے اوپر، دہشت گردی کی اس لہر کے اوپر کیا کہتے ہیں، اور خاص طور پہ جو نیشنل ایکشن پلان ڈیزائن کرنے والی ٹیم کا وہ حصہ بھی تھے، ان کی رائے کیا ہے؟
میں سمجھتا ہوں شاید پچھلے 3-4 مہینے میں وہ جو ایک پریشر تھا جس میں کہ ان کے لوگوں پہ آفینسو ایٹیچیوڈ اختیار کیا ہوا تھا، گورنمنٹ نے ان پہ حملے کر رہے تھے، ان کی کھوج لگا رہے تھے، میں سمجھتا ہوں کہ اس میں تھوڑی سی کمپلیسنسی آئی، اور یہ خیال کیا گیا کہ بھائی چونکہ بند ہو گئے ہیں باقی، تو اس واسطے وہ انہوں نے ہار مان لی ہے. تو اس قسم کی چیز تھی نہیں، اور گورنمنٹ کو اس لحاظ سے بہتر پتہ ہونا چاہیے تھا.
جی سامعین، یہ تھے ہمارے ساتھ تسنیم نورانی صاحب، وائس آف امریکہ سے انہوں نے بات کی. چند سیکنڈ کی ایک بریک کے بعد واپس آتے ہیں اور بات کرتے ہیں، پہلی بار یہ ہوا افغانستان کے جو امبیسی آفیشلز ہیں ان کو پاکستان کی فوج کے صدر دفتر میں طلب کیا گیا، اور ان حالیہ واقعات کے اوپر، اور خاص خاص ان کو 76 مشتبہ دہشت گردوں کی فہرست بھی دی گئی. کیسے دونوں ملک ایک دوسرے کے ساتھ تعاون کر سکتے ہیں، ایک بریک کے بعد. प्रोग्राम खत आपके हर इतवार को पाकिस्तान में रात 9 बजे से 10 बजे तक और भारत में रात 9:30 बजे से 10:30 बजे तक मखसूस मौजूदात पर माहिरीन अपने ख्यालात का इजहार करेंगे और आप फोन करके उनसे सवाल भी कर सकते हैं। फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब ईमेल और फेसबुक के पैगाम मुदस्सरा मंजर के साथ। वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है।
जो चीज किसी को अच्छा लगता है तो हमेशा सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्रामों काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर रابطے के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urdu letters@voanews.com। खत आपके। प्रोग्राम जहारंग में आपका खैर मकदम। ये प्रोग्राम आप वॉइस ऑफ अमेरिका वाशिंगटन से बराह रास्त सुन रहे हैं। मैं हूं असद हसन, प्रोड्यूसर हैं हमारे साथ गुलरुख और इंजीनियर हैं सलमान तारोवाली। और बात हम कर रहे हैं पाकिस्तान के अंदर दहशतगर्दी की हालिया लहर, उसके इंटरनल जो फैक्टर्स हैं उससे बात हम की, लेकिन अब हम आते हैं ज़रा पाकिस्तान अफगानिस्तान की जो डायनामिक्स हैं, ख़ासतौर पर दहशतगर्दी या अस्करियत पसंदी दोनों मुल्कों में अगर हो तो दोनों मुल्कों का जो पहला शक या इशारा है वो एक दूसरे के खिलाफ जाता है। हालिया दहशतगर्द वाक़ात के बाद पाकिस्तान से भी जो नज़रें उठ रही हैं वो काबुल की तरफ जा रही हैं और पाकिस्तान के ऑफिशियल्स ये बता रही हैं कि ये जो प्लानिंग हुई है या जो हमले हुए हैं इसमें ज़्यादातर के अंदर अफगानिस्तान की सरजमीन इस्तेमाल हुई है, उसके प्रोप्राइटर्स वहाँ पे मौजूद हैं, इसकी प्लानिंग करने वाले वहाँ पे मौजूद हैं। और यही वजह है कि पहली बार ऐसा हुआ है, बड़ा रेयर ऐसा होता है कि पाकिस्तान की फ़ौज के सदर दफ्तर में तलबी हो तो अफगान सफारतखाने के हमले को वहाँ पर तलब किया गया और इन हालिया लहरों के बारे में, दहशतगर्द लहर के बारे में उनके साथ बात की गई। और साथ साथ ये भी पाकिस्तान के मुशीर खारजा ने बताया कि 76 ऐसे मुश्तबा दहशतगर्द हैं जो अफगानिस्तान के अंदर पाकिस्तान के बकौल मौजूद हैं, उन्होंने अपनी सेफ हेवन्स वहाँ पे बना रखी हैं, उनकी फहरिस्त भी अफगानिस्तान को दी गई है। इसी तरह के खदशात, इसी तरह के तहफ़ुज़ात अफगानिस्तान को भी पाकिस्तान से तवील अरसे से चले आ रहे हैं। अफगानिस्तान भी ये समझता है कि उसके जो बैड तालिबान हैं, उसके जो फाइटर्स हैं जो अफगानिस्तान की रियासत को चैलेंज कर रही हैं, वो पाकिस्तान के अंदर अपनी सेंचुरीज बना के बैठे हैं पाकिस्तान के इलाकों में और फिर ख़ास तौर पर ट्राइबल एरियाज़ के अंदर उनके महफूज ठिकाने हैं। और इस वजह से वो पाकिस्तान के साथ हमेशा से शिकवा करता रहा है काबुल। सो अब दोनों मुल्कों के एक दूसरे से शिकवे शिकायतें बज़ाहिर बिल्कुल बराबर नज़र आ रही हैं। क्या ये वो मौका है जहाँ पर बड़ा एक सीरियस अंदाज में दोनों मुल्कों को मिल के बैठना होगा, मेज़ के ऊपर मिल बैठ सकते हैं और फिर इस दहशतगर्दी जिसका दोनों मुल्कों को सामना है आपस की सतह पे उसका वो हल तलाश करें? क्या ये ज़रूरी है कि हर बार अमेरिका या दीगर बैन अल-अक़वामी जो फोर्सेज हैं वो पाकिस्तान और अफगानिस्तान को इंगेज करेंगी? और फिर ये कि भारत और अफगानिस्तान के ताल्लुकात के रेफरेंस में जो पाकिस्तान के सवाल हैं क्या वो जेन्युइन हैं, क्या वो दुरुस्त हैं? और अगर वो दुरुस्त हैं तो क्या इसका कोई अजाला या इसका कोई हल अफगानिस्तान के पास मौजूद है? बात हम करते हैं, एनालिसिज़म लेते हैं। हमारे साथ सरदार हुसैन बाबक साहब हैं, साबिक वफाकी वज़ीर खैबर पख्तूनख्वा के, हमें ज्वाइन कर रही हैं मीर वाइस अफगान, अफगान एक्सपर्ट हैं अफगान पाकिस्तान इश्यूज़ के और खबर एजेंसी खबरियाल उसको हेड करते हैं। रुस्तम शाह मोमन साहब भी होपफुली हमारे साथ होंगे, साबिक सफ़ीर पाकिस्तान के और मिलिटेंसी पे काफ़ी गहरी नज़र रखते हैं। सरदार हुसैन बाबक साहब, आप ख़ासतौर पर यही फोकस कर रहे थे, वजह क्या है? पाकिस्तान अफगानिस्तान बेशुमार कॉमनलिटीज़ हैं, चैलेंज बेशुमार जो हैं वो बिल्कुल मुश्तरक हैं, और फिर जो कहना चाहिए सोशियो कल्चरल रिलीजियस जो कॉमनलिटीज़ हैं वो बहुत ज़्यादा हैं, इसके बावजूद ये दो मुल्क कभी भी एक दूसरे के इतने करीब नज़र नहीं आए हैं। लाखों अफराद लुकमा अजल बन चुके दोनों तरफ अगर उनका शुमार किया जाए, लेकिन क्या वजह है, क्या ऐसी दूरियाँ हैं जो ये मिल बैठ के प्रॉपर एक दूसरे के साथ पूरी ट्रांसपेरेंसी के साथ एक दूसरे के साथ तआवुन नहीं कर पा रहे हैं?
बिल्कुल आपने सही कहा, इस पे तो सारे लोग हैरान रह जाते हैं, बल्कि मैं ये कहूँगा कि ये हमारी बदकिस्मती है, हमारी कौम की बदकिस्मती है और ख़ास करके पख्तूनों की बदकिस्मती है कि
दोनों जो ममालिक हैं, दोनों इस्लामी ममालिक हैं, दोनों ममालिक में पख्तून जो है वो कसीर तादाद में रहते हैं। हमारा रस्म रवाज बहुत कुछ हमारा जो है वो मुश्तरक है, और अवामी सतह पे बहुत ज़्यादा ख्वाहिश रही है, कोशिश भी रही है कि दोनों पड़ोसी ममालिक हैं, मुसलमान होने के नाते भी हमारे पड़ोस के हक में आता है कि हम दोनों ममालिक जो हैं वो भाइयों की तरह इंतहाई बाएतमाद, इंतहाई मुतमईन, इंतहाई दोनों एक दूसरे की तरक्की खुशहाली पे खुश होने वाले, और खुदा न खास्ता नुकसान पे एक दूसरे के खफा होने की तरह हमें रहना चाहिए।
सही।
लेकिन जिस तरह मैंने कहा कि ये जो जंग है ये एक सनत बन गई है, ये एक कारोबार बन गया है, और इसमें मैं समझता हूँ कि दोनों रियासतों की कमजोरी है। दो बड़े वजूहात हैं जो हम देख रहे हैं कि ये जो दहशतगर्दी है तब तक खत्म नहीं हो सकती जब तक इन दो वजूहात पे पाओ और काबू पाया नहीं जा सकता। इसमें पहली वजह मेरे ख्याल में आप मुझसे इत्तेफाक करोगे कि जिस रियासत में मजहब को सियासी इख्तियार हासिल करने के लिए इस्तेमाल किया जा रहा हो वहाँ पे बड़ा मुश्किल हो जाता है, वहाँ पे फिर बर्दाश्त खत्म हो जाती है, वहाँ पे फिर इख्तलाए पेराई की गुंजाइश जो है वो खत्म हो जाती है। बदकिस्मती से दोनों रियासतों में मजहब जो है उसको सियासी जो इख्तियार है हासिल करने के लिए इस्तेमाल किया जा रहा है। दूसरी बड़ी वजह जहाँ पे अगर देखा जाए, जिस तरह मैंने पहले जिक्र किया कि जो शख्सी मलेशिया है या जो जाती मलेशिया है, यानी किसी भी रियासत में रियासत की आईनी और कानूनी इदारों की मौजूदगी में जिसको हम नॉन स्टेट एक्टर्स कहते हैं उनकी मौजूदगी का क्या तसव्वुर हो सकता है, क्या जवाब हो सकता है? दोनों रियासतों में बहुत बड़ी बदकिस्मती से बहुत अरसे से ये जो नॉन स्टेट एक्टर्स हैं वो मौजूद हैं, लिहाजा दोनों रियासतों को मैं ये समझता हूँ कि देखिए दोनों रियासतें एक बहुत बड़ी कीमत अदा कर चुके हैं और एक ना खत्म होने वाला सिलसिला जो है वो नजर आ रहा है। लिहाजा दोनों रियासतों को अपने कौम पे, अपने कौम के मुस्तकबल पे रहम करना चाहिए, और मेरे ख्याल में जो दहशतगर्दी की बुनियादी मुहरिकात हैं उनको देखना चाहिए, उनका तदारुक करना चाहिए। तो मैं नहीं समझता हूँ कि ये जो नॉन स्टेट एक्टर्स हैं या जो लोग रियासत या रियासत के इदारों या रियासत के अंदर मौजूद मुख्तलिफ तबके फिक्र के लोगों को जो टारगेट बना रहे हैं, मैं नहीं समझता हूँ कि दुनिया के नक्शे में कोई भी रियासत जो है वो इतनी कमजोर रह सकती है। अब वक्त आ गया है इनमें दोनों ममालिक का बहुत ही ज्यादा फायदा है।
लेकिन बड़ी वैसे ना समझ आने वाली बात यही है कि इतने फायदा होने के बावजूद वो मिलकर नहीं बैठते, शायद हमें मीर वैस अफगान इस बारे में कुछ बता सके। मीर साहब आप हमें ये बताइएगा, माना सियासी इख्तलाफ हो सकते हैं, सरहदों पे लोगों के इख्तलाफ हो सकते हैं, ताल्लुकात ऊपर नीचे हो सकते हैं, लेकिन जब दोनों कौमें हर्ट हो रही हैं, मजरूब हो रही हैं, दोनों को दहशतगर्दी ने तोड़ फोड़ के रख दिया है, कम अज़ कम इस एक नुक्ते के ऊपर इत्तेफाक क्यों नहीं हो पा रहा?
ये सवाल का जवाब इतनी आसान से नहीं है। दोनों मुल्कों, इसमें कोई शक नहीं, दोनों ममालिक जो है एक दूसरे के साथ रहना भी चाहते हैं और बदकिस्मती से एक दूसरे के साथ मुकाबला करने की मूड या ख्वाहां भी है। एक तरफ तो अफगानिस्तान जो है वो इल्जाम के बारे में आपको भी इलम है, सबको इलम है जो पाकिस्तान पे लगाते हैं या वहाँ से जो टेररिस्ट ग्रुप्स है वो वहाँ से ऑपरेशन करते हैं। अब जब आप अफगान आवाम से पूछना चाहिए तो अगर उनसे पूछ ले तो इसमें वो एक वाजे बात सामने आ जाती है। वो कहते हैं कि गुज़श्ता 40 सालों में से पाकिस्तान ने हर वही टेररिस्ट ग्रुप की हिमायत की हुई है और वहाँ पे जगह दी हुई है जो अफगानिस्तान की कोई भी गवर्नमेंट हो उसके खिलाफ हो, एक्सेप्ट तालिबान। और दूसरी जानिब पाकिस्तान का यही इतराज है कि हमने उन लोगों की या उन मुजाहिदीन की या उन जहाजियों की मदद की हुई है जो कि हर गवर्नमेंट के खिलाफ हो, तो वो ये मदद समझते हैं, वो लोग ये अपना नुकसान समझते हैं। तो सबसे बड़ी वजह तो यूं बना हुआ है कि इस चीज को एक करना चाहिए दोनों ममालिक के दरमियान। तीसरी जानिब अगर हम देख ले तो खिते में इस तरह की ममालिक मौजूद है कि वो अपनी मफादात की लड़ाई लड़ रहा है, जो कि मैं इंडिया को इशारा करना चाहता हूँ। इंडिया जो है वो अफगानिस्तान की हर गवर्नमेंट उन्होंने ان کی مدد کی ہوئی ہیں ایکسیپٹ طالبان. انہوں نے سب گورنمنٹس کو روڈ بنائی ہوئی ہیں, ہاسپٹل بنائے ہوئے, بہت ساری کچھ کیا ہوا ہے. تو وہاں پہ جو افغانستان میں لوگ موجود ہیں وہ بھی تقسیم ہو چکی ہے. اس میں بھی کچھ ابھی تک تو بہت ساری بڑی تعداد تھے وہ پاکستان کی نظر کی حامی سے, کیونکہ وہاں پہ دور دراز علاقوں میں رہنے والے لوگوں کا یہی سوچ تھا کہ وہ اسلام ہے, وہ جہاد ہے, وہ مسلمان ہے, اور ان کے ناطے پاکستانی مدد کی ہوئی ہے. لیکن جب گزشتہ سال پاکستانی مہاجرین کے خلاف قدم اٹھایا, اس کے بعد ان میں بھی کچھ, میں تو نفرت کا لفظ استعمال کرنا نہیں چاہتا, سوری ڈونٹ مائنڈ مائی لینگویج, لیکن ان میں بھی کچھ اس طرح چیزیں پا گئی ہیں یا ان کی بھی اختلافات بڑھ چکی ہے, تاکہ وہ بھی اب پاکستان کو اتنے ہی پسند نہیں کرتا جتنی پہلے کر رہا تھا. اب اسی اثنا میں میڈیا جو موجود ہے پاکستان میں یا افغانستان میں, ان کی رول بھی اہم ہے جو لوگوں کے درمیان بناتے ہیں. پاکستانی میڈیا بدقسمتی سے مسلسل طور پہ اگر کوئی بھی چھوٹی سی بات ہو جاتے ہیں تو الزام افغانستان پہ لگا لیتے ہیں, اور اگر افغانستان میں کوئی چھوٹی سی مسئلہ ہو تو وہ بڑھا کر لوگوں کو پیش کر دیتے ہیں. تو یہ وہاں کی میڈیا کا بات ہے. اور اور کل جب واقعہ ہوا ہے بدقسمتی سے قلندر صاحب کی مزار میں, تو اس واقعے کو اب اگر آپ افغانستان میں دیکھ لیں تو وہ لوگ اپنی میڈیا میں اس طرح نشان دے رہے ہیں کہاں پاکستان بھی دہشت گردی کا شکار ہے اور پاکستان نے دہشت گردوں کا وہ نہیں کروا رہا تھا, اب انہیں بھی یہی چیز کا مقابلہ کرنا پڑے گا. تو میرے خیال سے اس میں دو فکس بہت ہی اہم ہیں. سب سے پہلی یہ کہ پاکستان کو دنیا کے ساتھ چلنا چاہیے, نہ کہ وہی پالیسی جن میں ظاہر ہے ان کی مفادات ہوں گی. تو اب پاکستانی افغان, یہ بات میں کیوں کہہ رہا ہوں, اب پاکستانی افغان گورنمنٹ سے کافی الفاظ میں ریکویسٹ کی ہوئی ہے, کچھ 70 سے زیادہ جو طالبان لیڈرز وہاں پہ موجود ہے پاکستانی ٹی ٹی پی کا, تو وہ مانگ رہا ہے. لیکن دوسری جانب آج میری افغان آفیشل سے بات ہو رہا تھا تو وہ یہی کہہ رہا تھا کہ پاکستان جب طالبان کو سپورٹ کر رہا ہے, جب طالبان کو انہوں نے وہاں پہ بٹھایا ہوا ہے, تو کیوں ان کی یہ مدد نہیں مانگتے. اب جو داعش ہے یا جو ٹی ٹی پی ہے وہ تو وہی علاقوں میں رہ رہے ہیں جہاں پہ طالبان کا کنٹرول ہے, جہاں پہ افغان گورنمنٹ کا کنٹرول نہیں ہے, تو ان سے مانگے. اگر وہ یہ نہیں کرتا تو وہ ہماری گورنمنٹ کو کیوں سپورٹ نہیں کرتے. تو یہ ان کی شکوک اور شبہات ہے. میرے خیال سے یہ ہونا چاہیے کہ سب سے پہلے پاکستان کو جو بھی اسٹیٹ, جو بھی گورنمنٹ افغانستان میں آتے ہیں, باقی ملکوں کی طرح پاکستان کو یہی ہونا چاہیے کہ اس کے ساتھ ڈیل کر لیں, نہ کہ ان کی اپوزیشن کے ساتھ یا ان کی مسلح اپوزیشن کے ساتھ.
بابک صاحب جی, بابک صاحب اب میں یہ بتائیے کہ پاکستان جو 76 لوگ مانگ رہا ہے بشمول فضل اللہ کے, افغانستان کتنا مددگار ہو سکتا ہے اگر وہ چاہے تو؟ جیسے ایک اہم نقطہ بیان کر رہے ہیں امیر وائس صاحب, وہ یہ کہتے ہیں کہ جی افغان حکومت یا وہ لوگ کہتے ہیں کہ وہاں پہ تو ہمارا کنٹرول نہیں, جن علاقوں میں پاکستان اپنے مطلوبہ افراد کی فہرست بتاتا ہے وہاں پہ طالبان یا داعش ہے, اور وہ ان کی لیڈرشپ پاکستان میں بیٹھی ہے. کیا گنجلک ہے, کیا مسائل ہیں, کیا کمپلیکسٹی ہے اس ایشو میں؟
میرے خیال میں جس طرح میں نے بتایا, جب دونوں ریاستیں ایک پیج پہ آ جائیں گے تو میرے خیال میں یہ جو نقطہ آپ اٹھا رہے ہیں کہ پاکستان مطالبہ کر رہا ہے کہ وہاں پہ جو دہشت گرد بیٹھے ہیں, اگر افغانستان یہ جواز پیش کر رہا ہے کہ وہاں پہ ان کا کنٹرول نہیں ہے, تو میں سمجھتا ہوں کہ یہ دونوں ریاستوں کے لیے کوئی مشکل کام نہیں, کوئی مشکل کام نہیں ہے. مشکل صرف یہی ہے.
جی جی, لگتا ہے کہ سردار بابک حسین آپ ہمارے ساتھ ہیں, لگتا ہے کہ ان کی لائن ڈراپ ہو گئی ہے. ہمارے ساتھ رہیں گے گفتگو کے لیے میر وائس افغان صاحب, ان سے ہم پوچھتے ہیں. آپ کے خیال میں میر وائس صاحب یہ بتائیے گا کہ اس وقت جو افغانستان کے اندر گورنمنٹ ہے, آپ نے یہ تو درست بتایا اپنی جگہ پہ کہ وہ اس کے پاس ایک بڑا واضح جواب ہے کہ جن علاقوں پہ ہمارا کنٹرول زیادہ نہیں ہے ہم وہاں پہ کیسے مدد کر سکتے ہیں, لیکن انٹرنیشنل فورسز ہیں, تقریباً 10,000 امریکن فورسز وہاں پہ موجود ہیں. یہ دہشت گردی کی جو ڈائریکشن ہے, اب پاکستان میں واقعات کے بعد کیا کہنا چاہیے کہ اس میں کمی آ سکتی ہے, دونوں ملک سنجیدہ اس کو لے سکتے ہیں, یا پھر یہ اب کہنا چاہیے کہ اس کا بلو بیک ہوگا افغانستان کے اندر بھی ہوگا؟
دیکھیے, ایک تو دہشت گردی ہے جو ایک پوری خطے کے لیے مسئلہ ہے. ہاں ظاہر ہے افغانستان کچھ زیادہ جل رہا ہے, پاکستان اسے کچھ کم ہے, باقی ممالک جو ان سے کچھ کم ہے, اور یہ ایک پالیسیز کی بات ہے. اب ایک بات سامنے آ چکی ہے اور لوگ یہی باتیں کر رہا ہے اور آپ لوگوں نے سنا ہوا ہوگا جو کہ افغانستان گورنمنٹ کا سابق انٹیلیجنس چیف تھا نبیل صاحب نے یہ بات سامنے لایا ہوا ہے کہ پاکستان پہ جب بھی پریشر آتا ہے تو وہ اس طرح کی واقعات خود کرتے ہیں. اب یہ اس کی بات ہے, میری بات نہیں ہے, لیکن اس طرح باتیں جب گورنمنٹ کی صفوف میں آ جاتے ہیں تو ظاہر ہے کچھ نہ کچھ تو ہوگا. میرے خیال سے اگر دونوں ممالک ایمانداری کے ساتھ اس کام کے لیے اکٹھے ہو جائے تو ہاں, بابک صاحب کی یہ بات میں اس بات کی میں تصدیق کر رہا ہوں کہ دہشت گردی کا خاتمہ اس خطے میں اتنی بڑی بات نہیں ہے. اب بات کیا ہے, بات یوں ہے, جب پاکستان میں دہشت گردی کرتے وہ افغانستان میں رہتے ہیں, جب افغانستان میں دہشت گردی کرتے ہیں تو وہ پاکستان میں رہتے ہیں. دوسری جانب انہی دونوں گروپوں میں جو دونوں ملکوں کے درمیان لڑ رہا ہے, اس میں کوئی شک نہیں ہے. ٹھیک ہے, اسٹیٹ کے ناطے شاید پاکستان افغان طالبان کو سپورٹ نہ کرے یا افغان گورنمنٹ جو پاکستانی طالبان سپورٹ نہ کرے, لیکن انٹیلیجنس میں شاید اس طرح کے لوگ موجود ہو کہ ایک دوسرے کی جو مخالفین ہیں وہ سپورٹ کر لیتے ہیں. ہاں, یہ اب اس اندازی کی بات لگانا چاہیے کہ کس حد تک سپورٹ کر سکتا ہے. ظاہر ہے پاکستان میں مہاجرین زیادہ ہے, ظاہر ہے پاکستان میں افغان لوگ زیادہ رہ رہا ہے, ظاہر ہے پاکستان میں جو طالبان نے گورنمنٹ چلا رہا تھا پاکستان ان کے پیچھے تھا اس وقت, تو ان پہ اثر رسوخ زیادہ ہوگا تو پاکستان زیادہ سپورٹ کر رہا ہے. اور افغانستان میں یہی چیز نہیں تھا, ان طالبان کی تعداد کم ہے, شاید ان کی سپورٹ کم ہو, لیکن یہ سپورٹ لینا اٹھانا اس کے لیے کچھ راستہ اپنانا چاہیے. افغان گورنمنٹ نے کئی بار, یعنی ہم اس کی شاہد ہے, آپ بھی اس کی شاہد ہے, جو افغان گورنمنٹ نے ٹی ٹی پی کی لیڈر جو پکڑ کر کے افغان پاکستان گورنمنٹ کے حوالے کر دیے, ان کی ناطے ہم کچھ نام یا کچھ افراد ظاہر بھی کر سکتے ہیں جو کہ اسکول پہ حملے میں ملوث تھے. اس کے باوجود پاکستان نے اطلاعات بھی سامنے آ چکی ہے کہ پاکستان نے خود پاکستانی آرمی نے آپریشن کیا ہوا ہے کچھ طالبان کے خلاف, لیکن اگر وہی قائم کی خیالات ابھی پاکستان رکھتے اس وقت افغان اور پاکستان گورنمنٹ کی تعلقات آج کی کئی گنا بہتر تھے.
جی بہت شکریہ, ہمیں اس کو سم اپ کرنا ہے. سردار صاحب ایک مختصر سوال ہے, اس کا مختصر ہی جواب دیجیے گا, دونوں پینلسٹ کے پاس یہ رکھوں گا, کیا پاکستان براہ راست کوئی کاروائی کر سکتا ہے؟
پاکستان اور افغانستان دونوں کو,
جی
پاکستان اور افغانستان دونوں کو ایک پلس پوائنٹ ضرور جاتا ہے کہ یہاں پہ جتنی پختون لیڈرشپ ہے, سپوز اسپندیار ولی خان صاحب ہے, محمود خان اچکری ہے, مولانا فضل الرحمان صاحب ہے, سراج الحق صاحب ہے, آفتاب شیرپاؤ صاحب ہے, میرے خیال میں پاکستان کی ریاست اور افغانستان کی ریاست اگر سنجیدگی کا مظاہرہ کرے, جس طرح میرے بھائی نے کہا کہ اگر واقعی وہ سنجیدہ ہو دونوں ریاستیں دہشت گردی کو ختم کرنے کے لیے, تو یہ جو دونوں ریاستیں ایک دوسرے پہ الزامات لگا رہے ہیں, میرے خیال میں دونوں کو یہ جرگہ بنانا چاہیے اور دونوں ممالک کو, دونوں ریاستوں کو اس جرگے کو اختیار دینا چاہیے اور ان کو بیٹھنا چاہیے. تو میں نہیں سمجھتا ہوں کہ پاکستان میں روزانہ کی بنیاد پہ یہ جو ہلاکتیں ہوتی ہیں پاکستان کی ریاست اس پہ خوش ہے, یا افغانستان میں روزانہ کی بنیاد پہ یہ جو بے گناہ لوگ ضائع ہو رہے ہیں افغانستان اس پہ خوش ہے. اگر واقعی دونوں ریاستیں دہشت گردی کو ختم کرنے کے لیے سنجیدہ ہیں, اگر وہ کمیٹڈ ہیں, اگر ایک پولیٹیکل ویل موجود ہے, تو ان پانچ جو پختون قیادت ہیں ان کو بٹھانا چاہیے اور دونوں ریاستوں کو اس جرگے کو اختیار دینا چاہیے تاکہ جو غلط فہمیاں ہیں وہ دور ہو جائیں, اور میرے خیال میں دونوں ممالک نہ صرف ایک دوسرے کے قریب آ جائیں گے بلکہ یہ جو ناسور ہے اس سے ونس فار آل میں سمجھتا ہوں کہ دونوں ریاستوں کو چھٹکارا مل جائے گا.
جی بہت شکریہ آپ کا سردار حسین بابا کا, آپ نے میں جوائن کیا. میر وائس افغان صاحب آپ کے بھی ممنون ہے کہ آپ نے ہمیں انگلینڈ سے ہمارے لیے آپ نے وقت نکالا, دونوں مہمانوں کا شکریہ. چند سیکنڈ کی ایک بریک کے بعد واپس آئیں گے اور پروگرام کے آخری حصے آخری سیگمنٹ پہ بات کریں گے.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بچے لوگ کو مارتے ابھی بجلی پیسہ کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کر کے 2 لاکھ روپے لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں
تو انتظار رہے گا آپ کی کہانیوں کا
مزید تفصیلات کے لیے اردو voa.com آواز دوست انعامی مقابلہ میری کہانی
انسان کو ہوش نہیں رہتا ہے دنیا نا الٹ جاتی ہے
وائس آف امریکہ واشنگٹن سے آپ یہ پروگرام براہ راست سن رہے ہیں میں ہوں اسد حسن اور پروڈیوسر ہیں گلرخ پروگرام میں جا رنگ اور پروگرام کے اس آخری حصے میں ہم بات کریں گے امریکہ کے صدر ڈونلڈ ٹرمپ ان کو کس طرح کے چیلنجز کا سامنا ہے صدر ڈونلڈ ٹرمپ جو حالیہ جو لیکس ہیں اس کے اوپر وہ سخت نالاں نظر آتے ہیں اپنے سیکیورٹی کے اداروں سے بھی اور ساتھ ساتھ جو میڈیا چینلز ہیں اور جو میڈیا آؤٹ لیٹس ہیں ان کے بھی وہ سخت مخالف نظر آتے ہیں اور ایک ان کی ایک جو ٹون ہے جو پریزیڈینشیل کیمپین کے دوران نظر آئی تھی بظاہر وہ اس کو جاری رکھے ہوئے ہیں اور جو یہ خیال کیا جا رہا تھا کہ یہ فاصلے کم ہو سکتے ہیں لیکن وائٹ ہاؤس اور میڈیا کے درمیان فاصلے کم ہوتے نظر نہیں آ رہے ہیں آنے والے دنوں میں کیا پکچر کیا صورتحال کیا منظر سامنے ہو سکتا ہے اور ساتھ ساتھ یہ کہ جو انٹیلیجنس کے ادارے ہیں پریزیڈنٹ ٹرمپ جب وہ الیکشن کیمپین کے دوران بھی شریک تھے تو اس وقت بھی ان کو تحفظات تھے ان کا خیال تھا کہ جو لیکس سامنے آ رہی ہیں در حقیقت وہ ان کو سیاسی طور پہ نقصان پہنچانے کے مقصد سے ہیں اور آج بھی ان کا موقف یہی ہے ہمارے جو مختلف پینلسٹ ہیں یہاں پہ اور جو کمنٹریٹر ہیں جن کو ہم مختلف چینلز پہ سنتے ہیں یا وہ وائس آف امریکہ سے بات کرتے ہیں اور ان کا بھی یہی خیال ہے کہ در حقیقت وہ جو خواہ وہ ایگزیکٹو ایکشن سے متعلق لیکس ہوں خواہ وہ کانفیڈینشیل جو پالیسیز ہیں ان سے متعلق لیکس ہوں ان تمام کے اوپر جو ہے پریزیڈنٹ وہ نالا ہیں اور یہ سلسلہ ہنوز جاری ہے پہلے چند سیکنڈ کی ایک گفتگو ہم آپ کو سنوا دیتے ہیں صدر ڈونلڈ ٹرمپ کی کیا کہتے ہیں وہ
Michael Flynn, General Flynn, is a wonderful man. I think he's been treated very, very unfairly by the media, as I call it, the fake media in many cases. And I think it's really a sad thing that he was treated so badly. I think in addition to that, from intelligence, papers are being leaked, things are being leaked. It's criminal action, criminal act. And it's been going on for a long time. Before me, but now it's really going on. And people are trying to cover up for a terrible loss that the Democrats had under Hillary Clinton. I think it's very, very unfair what's happened to General Flynn, the way he was treated, and the documents and papers that were illegally, I stress that, illegally leaked.
جی سامعین آپ کو اس کا پس منظر معلوم ہوگا وائس امریکہ سنتے ہیں مختصراً یہ کہ مائیکل فلن جو نیشنل سیکیورٹی کے ایک اہم آفیشل تھے ان کو ریزائن کرنا پڑا جب خاص طور پہ ان کی وہ لیکس سامنے آئیں جس میں ان کے اوپر الزام یہ ہے کہ وہ روس کے ساتھ جس طرح کی کمیونیکیشن کر رہے تھے وہ ذاتی نوعیت کی تھی اور وہ جو امریکہ کی پالیسیز ہیں اس کے ساتھ وہ سملیرٹی نہیں رکھتی انالیسز لیں گے محسن ظہیر صاحب ہمارے ساتھ موجود ہوں گے اور طلعت رشید صاحب ریپبلکن افیلیٹ ہیں طلعت صاحب بہت شکریہ آپ کا آپ ہمیں یہ بتائیے گا دو بڑے اہم یہ سیگمنٹس ہیں میڈیا بھی اور آف کورس جو ریاستی سطح پہ اگر ہم دیکھیں تو انٹیلیجنس کے ادارے بھی دونوں کے ساتھ پریزیڈنٹ ٹرمپ وہ زیادہ کمفرٹیبل نہیں ہے تو جو یہ خلیج یا یہ جو گیپ ہے یہ کس حد تک نقصان دہ ہو سکتا ہے بذات خود ان کے لیے بھی یا پھر جو نئی انتظامیہ ہے ان کے لیے
دیکھیں یہ کوئی نئی بات نہیں ہے آج اگر آپ دیکھیں ریگن کے زمانے میں ریگن اور سین ڈانوسن شاید آپ کو یاد ہو نہیں وہ ان کے ساتھ بھی ایسی کشمکش چلتی رہتی تھی سیم بھی ریگن کو جو ہے ٹویٹ کرتے رہتے تھے ٹویٹ نہیں مطلب ہے کہ ان کو ان کے خلاف کچھ نہ کچھ باتیں کرتے رہتے تھے سیم تھنگ ریگن بھی اس کے یو نو رسپانس میں یہ کہتے تھے لیکن یہ چیزیں جو ہو رہی ہیں اگر آپ دیکھیں شروع سے ڈونلڈ ٹرمپ کے خلاف ایک محاذ میڈیا نے کھڑا کیا ہوا تھا یہاں تک کہ آپ الیکشن کے کوئی 3-4 گھنٹے پہلے تک بھی یہی تھا کہ جی ٹرمپ جو ہے وہ بری طرح لوز کر رہے ہیں ہلری جیت رہی ہے یہ تو یہ جو یہ بائسڈ ہے یہ بائسڈ اپینین ہے اور یہی چیز ڈونلڈ ٹرمپ کو پسند نہیں اور وہ اوپنلی کہہ رہے ہیں اس سے پہلے جو میڈیا کے لوگ تھے یا کہتے تھے وہ شوگر کوٹ کر کے جاتے تھے, لیکن یہ ہے کیونکہ ان کو آپ نے دیکھا ہے ڈونلڈ ٹرمپ کو کہ یہ اسٹریٹ فارورڈ آدمی ہے, بالکل سیدھی جو بات ان کے منہ میں آتی کہہ دیتے ہیں. اس کا یہ مطلب نہیں کہ جو بھی وہ بات کہتے ہیں ان کے لیے فائدہ مند ہوگی, اس لیے میں بحث نہیں کرنا چاہتا, لیکن میری بحث یہی ہے کہ میڈیا جو ہے ٹرمپ کو بہت ڈاؤن کرنا چاہتے ہیں اور ٹرمپ نے,
چلو یہ تو میڈیا کی آپ نے بات کی, خیر
میڈیا اس کنٹری کو رن کرے, ایز اے پریزیڈنٹ آئی ول رن دس کنٹری.
ٹھیک ہے, یہ تو خیر میڈیا کے ریفرنس میں ہوئی, میڈیا کا اپنا ایک نقطۂ نظر ہے, لیکن جو آپ نے خاص طور پہ جو اسپیکولیشنس کی یا الیکشنس کے نتائج سے متعلق پریڈکشنس کی بات کی تھی, وہ تو ایون وہ میڈیا آؤٹ لیٹس بھی جن کا جھکاؤ ریپبلکن پارٹی کی طرف تھا, سو ان کی رپورٹس بھی یہی کہہ رہی تھی کہ شاید ڈونلڈ ٹرمپ جو ہے ان کے لیے الیکشن جیتنا ممکن نہ ہو. میں ان کی بات کر رہا ہوں جو چینل ہے خاص طور پہ جو انکلائنڈ ہے ٹوورڈز ریپبلکن, جی ہاں فاکس نیوز کی بات کر رہا ہوں, معافی چاہتا ہوں. سو اچھا میرا اب یہ ریفرنس یہ کہ جو انٹیلیجنس ایجنسی ہیں اٹانومس ادارہ ہے اور آف کورس جو ہے وہ پریزیڈینشیل سطح پہ یا انتظامیہ کی سطح پہ ریاستی اداروں کے ساتھ ایک ہم آہنگی جو ہے وہ بہت ضروری ہے. جو یہ ڈیفیسٹ ہے ٹرسٹ کا, یہ کیوں کر نقصان دہ ہو سکتا ہے پریزیڈنٹ کے لیے بھی اور انسٹیٹیوشن وائز بھی اس انسٹیٹیوشن کے لیے بھی؟
ہاں نہیں, یہ بات بالکل میں اگری کرتا ہوں اس سے کہ یہ کچھ چیزیں جو ہیں وہ سینسیٹیو نیچرز کی ہوتی ہیں, ان کو جو ہے پبلک میں لانا نہیں چاہیے. لیکن دیکھیں نا, میڈیا نے پھر وہی رول پلے کیا, جو سینسیٹیو باتیں ہیں وہ بھی انہوں نے اٹھا کے سامنے پبلک میں لا دیں. یہ جو ہے یہ اس میں دونوں کو نقصان ہے. اس میں بعض اوقات وہ نیوز جو غلط بھی ہو سکتی ہیں, آپ نے دیکھا کہ مڈل ایسٹ کے کافی دفعہ ایسی نیوز آئی ہیں جو حقیقت پر مبنی نہیں تھی, بعد میں میڈیا کو بھی ریکٹیفائی کرنا پڑا اور پریزیڈنٹ کو بھی ریکٹیفائی کرنا پڑا. تو یہ چیزیں جو ہیں یہ تو چلتی رہیں گی, اس سے کوئی آپ پیچھے نہیں ہٹ سکتے, لیکن یہ ہے کہ میڈیا کو ایک نیوٹرل رول ادا کرنا چاہیے. اب دیکھیں نا, اگر دو آپ نیوز میڈیا دیکھتے ہیں, ایک میڈیا جو ہے بالکل ہی اگینسٹ ٹرمپ ہے اور دوسرا 100% اس کی فیور میں ہے, تو ایک عام سننے والا جس کو انالیسس کا اتنا علم نہیں ہے یا پالیٹکس کا اتنا پتہ نہیں, وہ کس پہ یقین کرے؟
صحیح, لیکن خیر یہ تو آپ نے اٹسیلف اس بیلنس کی بھی بات کر دی نا کہ اگر مختلف میڈیا آؤٹ لیٹس ہیں, کوئی حامی ہے کوئی مخالف ہے, لیکن یہ بات درست ہے کہ ہر چینل کو اپنے ہر کنٹینٹ کے اندر اس کو بیلنس ہونا چاہیے. اب سر آتے ہیں, میں ایک اسٹیٹمنٹ دیکھ رہا تھا جنہوں نے اس خاتون نے جنہوں نے بایوگرافی بھی لکھی پریزیڈنٹ ڈونلڈ ٹرمپ کی, وہ یہ کہتی ہیں کہ خاص طور پہ جو میڈیا کے ساتھ ان کی یہ اس وقت ہمیں کشیدگی نظر آتی ہے, یہ آج کی نہیں ہے, یہ تو بلکہ 80s یا 90s سے یہ سلسلہ چل رہا ہے, اور وہ ان کے بقول وہ کافی حد تک اس کو انجوائے کرتے ہیں اور الٹیمیٹلی وہ کامیاب بھی ہو جاتے ہیں, وہ بڑے اچھا اسٹریٹجائز کرتے ہیں ساری ان پالیسیز کو میڈیا سے متعلق. سو آپ کو لگتا ہے کہ ابھی بھی یہ فاصلے کسی سطح پہ کم ہو سکتے ہیں, وہ بہتر طور پہ انگیج کر سکتے ہیں, یا اس میں مزید شدت آئے گی؟
نہیں, یہ میں ڈونلڈ ٹرمپ کو جو ہے میں ان کی فیور کرتا ہوں, میں اسے ملا بھی ہوں, لیکن یہ جو لانگ ٹرم میں جو ہے نا, یہ ٹرمپ کے لیے اچھا نہیں ہوگا کہ وہ میڈیا سے ہر موقع پہ ایسی باتیں کہہ رہے ہیں. آئی تھنک ایونچولی ہی ول سلو ڈاؤن, ابھی تو بالکل نئے ہیں, تو اس لیے ہی از لرننگ. حالانکہ جو آپ نے بالکل ٹھیک کہا کہ 80s 90s میں بھی ان کے ساتھ میڈیا کے ساتھ چپکلش ہوتی تھی. اگر آپ کو یقین, میں شکاگو میں بتا رہا ہوں کہ یہاں کے ایک میئر ہوتے ہیں ہیرولڈ واشنگٹن, انہوں نے ایک میڈیا کے لیے کہا تھا کہ مجھے چاہیے کہ ان کو میں ایک اسکوئر کے اندر لا کے نا, بڑا جو مین ڈاؤن ٹاؤن ہے اس کے اندر میڈیا کے کچھ لوگوں کو میں کارٹن کے جو ہوتے ہیں نا کوڑے ان سے ماروں میں. This was a statement.
لیکن رشی صاحب, میں آپ کو یہ بھی بتا دوں کہ میڈیا کے اندر چیزوں کا لیکس کا آنا, اس کو شاید آپ چیلنج نہیں کر سکتے ہیں. ہاں, اگر وہ غلط ہیں, اگر وہ کانسپریسیز ہیں, اس کے اوپر میڈیا ضرور اکاؤنٹیبل ہو سکتا ہے. اگر وہ لیکس درست ہیں اور اس کے اوپر آفیشلس کو ریزائن کرنا پڑ رہا ہے یا مستعفی ہونا پڑ رہا ہے, سو پھر اس کا سوال جو ہے وہ انتظامیہ سے متعلق ہو سکتا ہے. اس کے جو کوشچنز ہیں, اس کی ذمہ داری براہ راست انتظامیہ کے اوپر جائے گی. اگر خبر سچی ہے, وہ لیکس کی صورت میں آئی ہے, جیسے سامنے آئی ہے, وہ میڈیا کا استحقاق ہے اس کو دینا. بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا, آپ ہمارے ساتھ موجود رہے. طلعت رشید صاحب, ریپبلکن پارٹی کے ساتھ آپ کی وابستگی. آج کے اس پروگرام جہرنگ کے لیے پروڈیوسر تھیں ہمارے ساتھ گلرخ, جبکہ انجینئر ہیں سلیمان تاروالی. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. We'll be right back.